घटना विश्लेषण र विचार शुक्ला फाटा समाचार। नमस्कार, शुक्ला फाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। म ओमप्रकाश पाण्डेय। शुक्ला फाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 110.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रवाहिल एप्सबाट संसारभर सुन्न सकिने शुक्ला फाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। कञ्चनपुरमा सिमानाकामै भारतीय प्रधानमन्त्री मोदीको पुतला जलाइयो। भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साबारे देशैभर विरोध प्रदर्शन। राष्ट्रिय जनगणना 2078 तयारी सन्दर्भमा आज जिल्ला स्तरीय गोष्ठी कञ्चनपुरमा सम्पन्न। डडेलधुरामा लाग्ने प्रसिद्ध देहीजाँत मेला यही कार्तिक 26 गते लाग्ने। डाक्टर केसीको सत्याग्रहको समर्थनमा दबाव र्याली। सार्वजनिक लेखा समितिद्वारा सिमेन्टका लागि तोकिएको नयाँ मापदण्डबारे चासो व्यक्त। र लिटिल फ्लावर कैलालीमा जारी एलपिएल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश।
नमस्कार है मामा, सबै भाइ बहिनी विद्यालय गएछन्, छोरी अस्मितालाई चाहिँ किन नपठाउनु भएको?
हेर भान्जा बाबु, अब यो ह्विल चेयरमा बसिरहने छोरीले पढेर जाहिरी खान सक्ने हो होइन, हामीलाई पाल्न सक्ने हो होइन, फेरि खर्चको महामारी हुँदै गर्दा यिनलाई पढौँ कि घरै राखौँ हुँदो रहेछ क्या भान्जा?
लौ मामा पनि के कुरा गर्नुभएको, अपाङ्गता भएका बालबालिकाको शिक्षाको लागि त सरकारले समावेशी शिक्षाको नीति नै ल्याएको छ नि। सामुदायिक सरकारी विद्यालय र क्याम्पसमा निशुल्क नै पढ्न पाउने, छात्रवृत्ति पाउन सक्ने जस्ता कुराहरू थाहा छैन मामालाई? अनि नि मामा, अपाङ्गता भएका व्यक्तिहरूको लागि सरकारले निजामती सेवामा 5% आरक्षणको व्यवस्था गरेको छ। राम्ररी पढिन् भने त अस्मिताले जाहिर खाएर आफू पनि आत्मनिर्भर हुन्छन्, तपाईँहरूलाई पनि पाल्न सक्छन्, होइन र मामा?
भान्जा बाबुको कुरामा पनि दम छ है, आजै छोरीलाई विद्यालय भर्ना गर्न लिएर जान्छु म।
अभिभावकले अपाङ्गता भएका बालबालिकालाई शिक्षाको अवसरबाट वञ्चित नगरौँ।
IFES र USAID को सहयोगमा नेपाल अपाङ्ग महिला संघ।
अब समाचार क्रम विस्तारमा। भारतले हालै नेपालको भूमि समेटेर सार्वजनिक गरेको नयाँ राजनैतिक नक्साबारे देशैभर विरोध प्रदर्शन भइरहेको छ। यसैबीच कञ्चनपुरको सिमानाकामै नेपालको भूभाग कालापानी र लिपुलेखलाई आफ्नो नक्सामा प्रकाशित गरेको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुतला जलाइएको छ। कञ्चनपुरवासीले महाकाली र भीमदत्त नगरपालिका स्थित सिमानाकामा गो ब्याक इन्डियाको नारा लगाउँदै विरोध प्रदर्शन गरेका हुन्। नेपाल भारत सीमा स्तम्भ 793-1 जुलुससहित निस्किएका स्थानीयहरूले भारतीय हस्तक्षेप विरुद्ध नाराबाजी गर्दै सिमानाकामा प्रदर्शनसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरेका छन्। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट अन्धराज सुब्बेले समेत मोटरसाइकल र्याली निकाल्दै भारतीय हस्तक्षेप विरुद्ध प्रदर्शन गरेका छन्। आन्दोलनरत विद्यार्थीहरूले भारतले तत्काल नक्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिँदै नेपाल सरकारले कूटनीतिक पहलबाट समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। यसै गरी जनअधिकार अभियान नेपालले पनि भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई समेटेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत जनाएको छ। जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा कालापानी क्षेत्र नेपालको आफ्नो भूभाग रहेको र काली नदीको उद्गम स्थल लिम्पियाधुरा रहेको बताइएको छ। साथै सुगौली सन्धिको धारा 5 अनुसार काली नदी नै नेपालको पश्चिम सिमाना हो, जुन कुरालाई सन् 1856 अघिका नक्सा सन्धि सम्झौताले लगायतले स्पष्ट पारेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ। यति हुँदाहुँदै पनि भारतले नेपालको कालापानी लगायतका क्षेत्रलाई समेटेर सार्वजनिक गरेको नक्साबारे आफ्नो ध्यानाकर्षण भएको बताउँदै जनअधिकार अभियान नेपालले घोर विरोध जनाएको छ। विज्ञप्तिमा भारतले उक्त क्षेत्रबाट आफ्ना सेना हटाई तत्काल नेपालको भूमि खाली गरी सार्वभौमिक समानताको सिद्धान्त एवं अन्तर्राष्ट्रिय कानुनको पालना तथा सम्मान गर्नुपर्ने उल्लेख गरिएको छ। साथै नेपाल सरकार र भारतीय सरकारका बीच कूटनीतिक माध्यमबाट छलफल गरी समस्याको समाधान गर्न सम्बन्धित पक्षसँग आग्रह समेत गरिएको छ। यस्तै नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष एवं नेपाली काङ्ग्रेसका युवा नेता नयनसिंह महरले वर्तमान सरकार विदेशीको कठपुतली भएर काम गर्न थालेको आरोप लगाउनु भएको छ। काठमाडौँमा आयोजित नेपाल स्वास्थ्यकर्मी संघको 7 महाधिवेशन उद्घाटन कार्यक्रममा नेता महरले देशको अस्मिता र अखण्डता जोगाउन काङ्ग्रेसले सर्वदलीय संवाद सुरु गरेर जनता जोगाउनु पर्ने समय आएको बताउनु भएको हो। लिपुलेक त्रिदेशीय सीमा क्षेत्रका सवालमा भारत र चीनले नेपाललाई कुनै जानकारी नदी सम्झौता गरेको कुराप्रति नेकपा सरकारले चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्री नेपाल आउँदा सीमा सम्बन्धी कुनै कुरा उठाउन नसक्नुले वर्तमान सरकार दलाली शैलीमा विदेशीको कठपुतली बनेको प्रष्ट भएको नेता महरले आरोप लगाउनु भएको छ। मेरो गणना मेरो सहभागिता भन्ने मूल नाराका साथ हुने राष्ट्रिय जनगणना 2078 को तयारी सन्दर्भमा आज जिल्ला स्तरीय गोष्ठी कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ। कञ्चनपुरका प्रमुख जिल्लाधिकारी सुशील वैद्य सभाध्यक्ष रहनुभएको गोष्ठीका प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका उपाध्यक्ष सानुमाया महरा रहनुभएको थियो। गोष्ठीमा केन्द्र तथ्याङ्क कार्यालयका निर्देशक इन्द्रबहादुर कार्की अतिथि रहनुभएको थियो। त्यसै गरी कञ्चनपुरका विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरू अतिथि रहेका थिए। गोष्ठीमा 2078 को जनगणनामा प्रयोग हुने विधि गणक र सुपरिवेक्षकको योग्यता लगायतका कुराहरू प्रस्तुत गरिएका थिए। यसै गरी विभिन्न प्रतिवेदन समेत प्रस्तुत गरिएका थिए। गोष्ठीमा तथ्याङ्क कार्यालय कञ्चनपुरका प्रमुख गोविन्द प्रसाद न्यौपानेले 12 जनगणनाका रूपमा 2078 जनगणना हुने भएकाले यसमा गणकका लागि 10:2 को शैक्षिक योग्यता आवश्यक हुने र सुपरिवेक्षकका लागि स्नातक तहको शैक्षिक योग्यता आवश्यक पर्ने जानकारी दिनुभयो। जनगणना भनेको देशमा बसोबास गर्ने व्यक्तिहरूको टाउको गर्नु मात्र नभई जनगणनाले महत्त्वपूर्ण तथ्याङ्कहरू प्रदान गर्ने भएकाले जनगणनामा सबैको सहभागिता अनिवार्य हुनुपर्ने सहभागीहरूले धारणा राखेका थिए। साथै 2078 सालमा हुने जनगणनामा ई सेन्सर र ट्याब्लेट प्रविधिको प्रयोग हुने समेत गोष्ठीमा जानकारी दिइएको थियो। पहिलेका जनगणना गर्दा शिक्षकहरू प्रयोग गरिएको बताउँदै पहिलेको जनगणना गर्दा गणकका रूपमा शिक्षकहरू प्रयोग गरिएको बताउँदै गोष्ठीमा सहभागीहरूले यसको विरोध गरेका छन्। शिक्षकहरू जनगणनामा जाँदा विद्यार्थीहरूको पढाइ बिग्रिने सहभागीहरूको भनाइ छ। जनगणनाले विकास निर्माणका कार्य गर्दा समेत तथ्याङ्कका रूपमा प्रयोग गरिने र अन्य काममा समेत देशको मुहारको रूपमा प्रयोग हुने भएकाले जनगणनामा सबैको साथ आवश्यक हुने र यसमा स्थानीय तहका जनप्रतिनिधिहरूको समेत भूमिका अझै महत्त्वपूर्ण हुने सरकारवालाहरूले बताएका छन्। डडेलधुरामा प्राध्यापक डाक्टर गोविन्द केसीको सत्याग्रहको समर्थनमा दबाव र्याली निकालिएको छ। आज पेसाकर्मी एवं व्यावसायिक सङ्घ संस्थाहरूको अगुवाईमा सदरमुकामको बस पार्कबाट डाक्टर केसी अनसनरत स्थलसम्म उहाँको माग सम्बोधन गराउन दबाव र्याली निकालिएको हो। डाक्टर गोविन्द केसीले राखेका सम्पूर्ण मागहरू पूरा गर, डडेलधुरा अस्पतालमा दरबन्दी अनुसारका डाक्टरको यथाशीघ्र व्यवस्था गर, डडेलधुरामा मेडिकल कलेजका लागि निर्णय गर तथा डाक्टर केसीको जीवनको रक्षा गर लगायतका नारा लगाएर उनीहरू सडकमा उत्रिएका हुन्। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै दबावमूलक र्याली निकालिएको र्यालीमा सहभागी पद्मा गुरुङले बताउनुभयो। उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि समेत नाराबाजी गरेका थिए। र्यालीमा सुदूरपश्चिम प्रदेशका सांसद तथा नेपाली काङ्ग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्ल पनि सहभागी हुनुभएको थियो। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले सोमबारदेखि सुरु गर्नुभएको 17 चरणको अनसनको आज 5 दिन हो। सदरमुकाम स्थित डडेलधुरा अस्पताल नजिकै निर्मल क्लिनिक रहेको घरको 3 तलाको एउटा कोठामा केसी अनसन बसिरहनु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता तथा छाया सरकारका गृहमन्त्री दिलेन्द्र प्रसाद बडुले अनसनरत डाक्टर केसीलाई भेट्नु भएको छ। आज दिउँसो केसीलाई भेटेर उहाँले अनसनप्रति ऐक्यबद्धता जनाउनु भएको हो। उहाँले केसीको अनसनप्रति सुरुदेखि नै काङ्ग्रेसको समर्थन रहेको पनि बताउनुभयो। केसीले उठाएका मेडिकल शिक्षालाई गुणस्तरीय, सर्वसुलभ र सबैले पढ्न सक्ने बनाउनुपर्छ भन्ने मागहरू जायज भएको नेता बडुले बताउनु भएको छ। साथै उहाँले मागहरू छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकारलाई आग्रह समेत गर्नुभयो। यस्तै डडेलधुरासहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय अगुवाहरूले सत्याग्रह स्थल पुगेर डाक्टर केसीलाई भेट्दै ऐक्यबद्धता जनाएका छन्। यसअघि डोटीका विभिन्न 5 सङ्घ संस्थाले ऐक्यबद्धता जनाएका थिए। डोटी उद्योग वाणिज्य सङ्घको नेतृत्वमा बुधबार डडेलधुरा पुगेको टोलीले डाक्टर केसीले राखेका मागमा ऐक्यबद्धता जनाएको हो। उद्योग वाणिज्य सङ्घसँगै गैर सरकारी संस्था महासङ्घ डोटी, शैलेश्वरी यातायात व्यवसाय सङ्घ डोटी, होटल व्यवसाय सङ्घ डोटी र तिर्वी प्राध्यापक सङ्घ डोटीले डाक्टर केसीका माग पुरा गर्न सरकार समक्ष माग पनि गरेका छन्। संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै केसीले उठाएका माग जनताको पक्षमा रहेको उल्लेख गरिएको छ। यसअघि सुदूरपश्चिम प्रदेशका सांसद तथा नेपाली काङ्ग्रेसका पार्टी सभापति कर्णबहादुर मल्लले उहाँको सत्याग्रहप्रति ऐक्यबद्धता जनाउनु भएको थियो। यसैबीच डाक्टर केसीले नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा गएर 17 अनसन सुरु गरेपछि विभिन्न टिका टिप्पणी भइरहेको छ भन्नुहुन्छ कैलालीबाट हाम्रा सहकर्मी निर्मला खनायत।
शुक्रबार चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले डडेलधुरामा अनसन जारी राखेको पाँचौं दिन उहाँको अनसन अहिले पनि जारी छ। उहाँ यो पटकलाई लगाएर 17 पटक अनसन बसिरहनु भएको हो, तर अहिलेसम्म पनि राज्यका पक्षबाट उहाँको मागको ठोस सुनवाई भएको छैन। उहाँले नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा गएर आफ्नो 17 अनसन सुरु गरेपछि उहाँको अनसनलाई लिएर विभिन्न टिका टिप्पणी हुन थालेका छन्।
केसीको अनसन पटक पटक चाहिँ उहाँहरूले अनसन गरिराख्नु भएको छ। उहाँले उठाएका मागहरू स्वास्थ्य क्षेत्रको सुधारका लागि छन्। आम नेपाली जनताको छोराछोरीहरूको शिक्षाको सवालमा उहाँहरूले उठाएका मागहरू जायज छन् भन्ने लाग्छ। त्यो आम नेपालीको साझा धारणा बनिसकेको स्थिति पनि छ। तर अब एउटै व्यक्तिले पटक पटक अनसन गर्दाखेरि पनि राज्यले नसुन्नु एउटा दुर्भाग्य हो। उहाँले कति दिनसम्म यो धान्ने सङ्घर्ष गरेपछि मात्र समाधान हुन्छ भन्ने खालको जुन यो किसिमको राजनीति नेतृत्वमा जुन सोच छ त्यो सोच चाहिँ बदल्नु जरुरी छ। जनजीविकासँग जोडिएको आम जनताको सवालसँग जोडिएका विषयहरूमा राज्य गम्भीर भएर यसका यो चाहिँ शान्तिपूर्ण अनसन बसेर चाहिँ गरिएको त्यो मागहरू पुरा गर्नपट्टि सरकार लाग्नुपर्छ।
उपभोक्ता हित संरक्षण मञ्च कैलालीका अध्यक्ष हरि रेग्मी डाक्टर गोविन्द केसीले उठाएका मागहरू सबैको हितका लागि भए पनि सरकारले नबुझेको उहाँको तर्क छ। आम नेपाली जनताका छोराछोरीको स्वास्थ्य शिक्षाका सवाललाई उठाएर उहाँले अनसन गर्दै आउनु भएको भन्दै उहाँ पटक पटक आन्दोलन बस्दा पनि राज्यले सुनवाई नगर्नु दुःखद कुरा भएको बताउनु
पटक पटक उसले मात्र अनसन बस्ने उसले मात्र ठेका लिया छ भन्ने खालको एक थरी चाहिँ वकालत गर्ने कार्यकर्ताहरू पनि छन्। तर यसलाई चाहिँ आम पब्लिकको दृष्टिकोणबाट आम जनताको स्वास्थ्यसँग जोडिएको विषयबाट यदि गम्भीरपूर्वक हेर्ने हो भने गम्भीरतापूर्वक हेर्ने हो भने उहाँले उठाएका मागलाई राज्यपक्षले सम्बोधन नगर्नुपर्ने कारण के त्यो पनि त जानकारी आम जनतालाई गराउनु पऱ्यो नि। राज्यपक्षले ती कुराहरू स्पष्ट मारे गोविन्द केसीका माग जायज छैनन् भन्ने कुराहरूमा आम जनता कन्भिन्स हुन्छन् भने त पक्कै पनि गोविन्द केसीको पक्षमा कोही उभिँदैनन्। त्यसैले राज्य यदि जायज हुन् भने सम्बोधन गर्नु पऱ्यो, जायज छैनन् भने यो कारणले व्यावहारिक छैनन् जायज छैनन् भनेर सरकारले
डाक्टर केसीले उठाएका माग जनताको पक्षमा रहेको नेपाल च्याम्बर्स अफ कमर्सका जिल्ला अध्यक्ष मोहन राज शर्मा बताउनुहुन्छ। उहाँ डाक्टर केसीको माग पूरा नभएकै कारण चिकित्सा शास्त्र पढ्न कलेज भर्न भएका विद्यार्थी आन्दोलनमा उत्रिरहेको बताउनुहुन्छ। राज्यले तोकेको मूल्य भन्दा बढी शुल्क लिइरहेका कलेजलाई पनि सरकारले कारवाही गर्न नसक्नु, जनताका जायज मागलाई लिएर अनसन बसेका डाक्टर केसीका कुराको सम्बोधन नगर्नुले सरकार जनताप्रति उदार नदेखिएको स्पष्ट पार्नुभयो।
चिकित्सा शिक्षा र स्वास्थ्य जनताको स्वास्थ्यको लागि उपचारको व्यवस्था राम्रो होस् भन्नको लागि चाहिँ उहाँ पटक पटक बसिराख्नु भएको छ र राज्यसँग पटक पटक राज्यसँग सम्झौता पनि हुन्छ, त्यो कार्यान्वयन हुँदैन। स्वास्थ्य सुरक्षाको जिम्मा लिने ती जन विद्यार्थीहरू अहिले आन्दोलन गरिरहेका छन् जसको काम पढ्ने हो। महिनौदेखि कलेजमा आन्दोलन गरेर हिँडिरहेका छन्। राज्य मुखदर्शक भएर हेरिरहेको छ। राज्यले तोकेको फिसभन्दा बढी फिस लिए भनेर विद्यार्थी आन्दोलन गर्दा पनि कारवाही हुँदैन। यो देश यो त जग हँसाइ छ यो देशमा। हेर्नुहोस्, गोविन्द केसी जस्तो एउटा चाहिँ व्यक्तित्व होइन, उहाँलाई चाहिँ उहाँ भनेको एउटा वास्तवमा नेपाली गरिब जनताको चाहिँ भगवान् नै हो उहाँ होइन। उहाँका मागहरूलाई तत्काल पुरा जुन सम्झौता भएका छन् पहिला त्यो सम्झौताहरू तत्काल सरकारले पुरा गर्नुपर्छ र उहाँलाई बचाउनुपर्छ किनभने उहाँ धेरै पटक अनसन भइसक्नु भएको छ, उहाँको शरीर जीर्ण पनि भइसकेको छ।
उहाँले निस्वार्थी भावना लिएर अनसन सुरु गरेकोले डाक्टर केसीको मागको तत्काल सम्बोधन हुनुपर्ने बताउनुहुन्छ। डाक्टर केसीकी समर्थनमा नागरिक समाजले दबाव र्याली निकालेका छन्। डाक्टर केसीलाई भेट्न र उहाँको सत्याग्रहमा ऐक्यबद्धता जनाउन यहाँका स्थानीयहरूको लर्को नै लाग्ने गरेको छ। तर केहीले भने उहाँको अनसनलाई राजनैतिक रूपमा पनि लिएका छन्। धनगढीका वीरेन्द्र रावल।
अनसन जुन डाक्टर केसीले अनसन थाल्नु भएको छ त्यो स्वास्थ्य क्षेत्रका विसङ्गति विकृतिहरू जुन छन् त्यसलाई चाहिँ जुन खालको सुरुवातका दिनहरूमा उनले त्यसलाई निर्मूलीकरण गर्न अथवा चाहिँ त्यसलाई कम गर्नका लागि जुन खालको एउटा अभियान एउटा सामाजिक आन्दोलनको रूपमा उहाँले जसरी उठाउनु भएको थियो त्यो सराहनीय थियो त्यति बेलाको हकमा।
सुरुवातका दिनमा उहाँका मागहरू सामाजिक रूपमा रहे पनि पछिल्लो समय उहाँको अनसनमा पार्टीगत स्वार्थ पो लुकेर बसेको छ कि भन्ने आशंका पनि कतिपयको मनमा उठ्न थालेको उहाँ बताउनुहुन्छ।
त पछिल्लो चरणमा आइसकेपछि उहाँले जुन खालका आन्दोलनहरू सुरुवात गर्नुभएको छ र त्यसले परिवर्तन नल्याएर समाजलाई एउटा राजनीतिकरणतर्फ कतै राजनीतिक दलको आडमा उहाँले यस्ता खालका अभियानहरू सञ्चालन गर्नुभएको हो कि होइन भने उहाँको पछाडि किन अरू अनुयायीहरू हुँदैनन्? ठुलो मिसनको रूपमा अगाडि बढाएर त्यसलाई चाहिँ किन आन्दोलन अहिले हालसम्म सफल गर्न सक्नु भएन भन्ने खालको कुरालाई अलिक पछिल्लो चरणमा अलिक शङ्काको दृष्टिकोणले हेर्न सकिन्छ। आन्दोलन र उहाँले अगाडि बढाएका मागहरू चाहिँ नि विगतमा जायज थिए तर उहाँले जुम्लामा गरेका त्यसपछि गएर यो चितवन नगरेका उहाँले पोखरामा पनि गर्नुभयो, उहाँले यहाँ अहिले आएर चाहिँ सुदूरपश्चिमको डेलधुरामा पनि गर्दै हुनुहुन्छ। तर उहाँले आन्दोलन गर्दै जाने तर त्यसको आउटपुट चाहिँ देखिँदैन, त्यसर्थ यसको आन्दोलनको बारेमा पनि अलिकति बुझ्ने हो कि पछिल्लो चरणमा।
अनसन बस्नु अघि पत्रकार सम्मेलन गरेर केसीले प्रधानमन्त्रीसँग जनताले पनि सुलभ उपचार पाउनु पर्ने बताएका थिए। उहाँले मागहरू पूरा नहुँदासम्म अनसन जारी नै राख्ने समेत बताएका हुन्।
आन्दोलनरत मेडिकल विद्यार्थीहरूका मागहरू पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रूपमा असुल गरेको सम्पूर्ण रकम फिर्ता गरियो। अरबको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरूलाई फौजदारी कानुन भन्दा कडाभन्दा कडा कारवाही गरियो। क्यान्सर अपराधका मामला औषधिहरू भारतभन्दा चार पाँच गुणा महँगो भएकाले सुपथ मूल्यमा उपलब्ध गराउने व्यवस्था गरियो। कर्मचारी संयोजनका कारण सेवा नै अवरोध भएका वीरेन्द्र लगायतका अस्पतालमा स्वास्थ्य सत्ताहरूमा तत्काल दरबनी अनुसार चिकित्सक र स्वास्थ्य कर्मीहरूको व्यवस्था गरियो।
डाक्टर केसीले 15 अनसन तोड्दा उहाँको मागको अनुसार सरकारले 2075 साउन 10 गते इलाम, पाँचथर, उदयपुर र डरेलधुरामा मेडिकल कलेजको सम्भाव्यता अध्ययन पनि गरेको थियो। त्यसका लागि एक महिनाभित्र टोली गठन गर्ने भनिएको थियो, तर एक वर्ष बित्दा पनि त्यो हुँदा कार्यान्वयन भने भएन। आफ्नो यो मागलाई पहाडी जिल्लाका जनताले समर्थन गर्ने र पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति देउबा पटक पटक निर्वाचित भएको क्षेत्र भएको कारण पनि यस क्षेत्रबाट सरकारमाथि दबाब दिन सहज हुने हुँदा डडेलधुरा आएको उहाँको भनाइ छ। डडेलधुरा पुगेर 17 सत्याग्रह सुरु गरेका डाक्टर केसीले राखेका मागमा यहाँका केही स्थानीय संघ संस्था तथा राजनैतिक दलले समेत ऐक्यबद्धता जनाएका छन्। शुक्लाफटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। डाक्टर गोविन्द केसीका मागहरू कत्तिको जायज छन् जस्तो लाग्छ भनेर हामीले तपाईँको विचार बुझेका छौँ, सुनौ श्रोता विचार।
यसो हेर्दाखेरि चाहिँ एकदम अतिवादी जस्तो पनि देखिन्छ होइन, कुनै मान्छेको नजरमा हेर्दा। तर उहाँले राख्नु भएको मागहरू चाहिँ खासमा यो ठुलो जनताको ठुलो ग्रुपलाई फलदायी छ, जस्तो अब मेडिकल सेक्टरलाई चाहिँ जुन स्वास्थ्यको कुराहरू छ होइन, मेडिकल कलेजहरूको अब त्यसमा त्यो कुरालाई लिएर चाहिँ उहाँले एकदमै पछाडि पारिएको र गाह्रो साह्रोमा परेको जनताको प्रतिनिधित्व गरिराख्नु भएको छ। ठुलो मासलाई चाहिँ प्रतिनिधित्व गरिराख्नु भएको छ, उहाँहरूको आवाजलाई आफूले उठाइरहनु भएको छ जस्तो लाग्छ मलाई। कारणले म उहाँको मागहरू चाहिँ मलाई जायज लाग्छ।
डाक्टर गोविन्द केसीका मागहरू सरस्वती हेर्दाखेरि अहिलेको समयमा जुन मेडिकल शिक्षा छ, शिक्षा महँगो हुँदै गएको अवस्था छ, त्यो सम्बन्धमा एकदमै जायज मागहरू छन्। उहाँले आफ्नो लागि कुनै मागहरू राख्नु भएको छैन, गरिब जनताका छोराछोरीहरूको लागि माग राख्नु भएको छ। मेडिकल शिक्षा सर्वसुलभ बनाउनको लागि, सम्पूर्ण जनतामा चिकित्सा संस्थाको पहुँच बनाउनको लागि गोविन्द केसीले जुन माग राख्नु भएको छ, यी मागहरू जायज छन्। यी मागहरू यथार्थमा चाहिँ सरकारले सम्बोधन गर्नुपर्ने नै हुन्छ र सम्पूर्ण जनताले यो मागहरूको लागि चाहिँ सपोर्ट गर्नुपर्ने हुन्छ।
पार्दा छन् डाक्टर गोविन्द केसी जायज अनसन छ, किनभने निमुखा गरिब जनताका छोराछोरीले पनि डाक्टर एमबिएस न्यूनतम शुल्कमा पढ्न पाउनु पर्छ भन्ने उहाँका यस्ता थुप्रै मागहरू छन्। यो एकदम जायज माग छ, यो मागमा सुदूरपश्चिम जनताको एकीबद्धता छ।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। तपाईँले शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको सायपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ मिश्रामको।
खानु खाई के मिठी न खेलन आइए हला,
तेरे संग खेलत कितो अच्छो लागत है।
हाँ आपन खेल के मेरे घर जाएंगे, उसंगे कथा पढ़ेंगे हला।
हाँ मौके फिर मेरे या रोज दिन घर में पढ़न कहत है, और मेरे पढ़ो भाव सुनत फिर है।
हाँ हाँ मैं फिर रोज दिन घर में हल्ला ना हुनिया बिच्चा में बैठ के पढ़ता हूँ। अय्या दुआ के सुनाए के पढ़न गजब अच्छो लागत है।
तेर आओ मेरे बात कितो मिलता है,
तभी तो अपन मिलन वाले संगी भाई हैं।
कक्षा 1-2-3 में पढ़न बारे बच्चा के अभिभावक से घर में रोज दिन शांत वातावरण बनाए के अर्थ बुझक मस्कन पढ़न के ताही जितो सीखत हो उतुए जद्दी समय दियो। दिन के कम 10 मिनट होन से फिर समक के पढ़न से हमर बच्चनक पढ़ाई सिखाई अच्छो होत है।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID के सहयोग में शिक्षा विज्ञान और प्रविधि मंत्रालय से जारी।
सूचना 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 नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रको अत्यन्त जरुरी सूचना कञ्चनपुर जिल्लाको महेन्द्र राजमार्ग अन्तर्गत पुरानो नर्सिङ कलेजको पूर्व र सुडाचोकबाट पश्चिमको क्षेत्रमा विद्युत लाइनमा सुधार कार्य गर्नुपर्ने भएकाले यही कार्तिक 22 गतेदेखि कार्तिक 25 गतेसम्म बिहान 8:30 बजेदेखि बेलुकी 5:30 बजेसम्म सो क्षेत्र तथा वरपरको विद्युत लाइन बन्द हुने बेहोरा अनुरोध छ। यसबाट ग्राहक वर्गहरूमा पर्न जाने असुविधाका लागि नेपाल विद्युत प्राधिकरण क्षमा प्रार्थी छ। नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्र।
ए शम्भु, केटी हेर्द गई थी कसो लागि भन्छ केटी
छाड्दछि केटीका कुरा जान रे पढे लेखे त निकी थी केटी दाँत भने तैका विषयलाई तैका दाँतै धेकबर मन मर्यो मेरो
तैक लेखाइ त युएन दन्त उपचार केन्द्र छ भ अस्पताल रोड गल्ली नम्बर 1 नि दाँत नमिल्याका बाङ्गाटिङ्गा दाँत मिलाउन्या दाँत टल्काउन्या नदुखाइ भरे दाँत निकाल्या रे अत्याधुनिक मेसिन बठे दाँत सफालै अर्दिनान है ताई लैजालै भ दाँत बनाउनै त घाउ खटिराको उपचार अध्याय गिजा बठे रगत आउने गिजा पाक्या समस्याको समाधान दाँतको एक्सरे अध्याय
हजुर दाँत सम्बन्धी सम्पूर्ण समस्याको उपचारको लागि युएन दन्त उपचार केन्द्रलाई सम्झनुहोस्।
साथै डाक्टर महमूद खान बीडीएस बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स धरान प्रत्येक दिन दाँत र मुख सम्बन्धी सस्तो र सुलभ मूल्यमा सम्पूर्ण उपचार गरिन्छ।
सम्पर्क युएन दन्त उपचार केन्द्र अस्पताल रोड गल्ली नम्बर 1 महेन्द्रनगर कञ्चनपुर। सम्पर्क व्यक्ति वरिष्ठ डेन्टिस्ट उमेश नाथ। सम्पर्क नम्बर 0995240005।
ओहो ल दाइले त घर बनाएर प्लास्टर पनि गरिसक्नुभयो, अब रङ लगाउने होइन दाइ?
म त रङ मल्टिनेसनल कम्पनीकै लगाउने हो।
मल्टिनेसनल त भन्नुभयो दाइले, तर मल्टिनेसनल रङ लगाएर परिवारको स्वास्थ्यसँग खेलवाड नगर्नुहोस् है।
के भन्छ, रङ लगाएर परिवारको स्वास्थ्यसँग खेलवाड?
हो दाइ, रङ बनाउँदा लिड भन्ने धातु मिसाइएको हुन्छ र यो धातु स्वास्थ्यको लागि हानिकारक छ नि।
लिड बिनाको रङ पनि हुन्छ र? यो कहाँ पाउँछ, यो कुन कम्पनीको?
दाइ इन्डिगो पेन्ट हो, जुन लिड फ्री हो। साथै हाम्रो यहाँ रेडिमेड प्लाईका ढोका र गेस गिजर पनि उपलब्ध छन्।
हजुर, नेपालमै पहिलो चोटी जर्मनी प्रविधिबाट बनेको पेन्ट इन्डिगो पेन्ट अब जीएनजी मर्चेन्डाइजमा उपलब्ध छ।
महेन्द्रनगरका लागि सम्पर्क स्थान जीएनजी मर्चेन्डाइज भाँसी पुरानो नर्सिङ क्याम्पसको भवनमा। सम्पर्क नम्बर 9811670707 9841595856 र 0995219917।
यदि तपाईँ पनि आफ्नो घर रङ्ग्याउन सोच्दै हुनुहुन्छ भने आज नै आफ्नो घरको फोटो हामीलाई पठाउनुहोस् र हाम्रा डिजाइनरले 3-4 रङ लगाएको डिजाइन पठाइदिन्छन् र डिजाइन गरेको कुनै शुल्क लाग्ने छैन।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। डडेलधुरामा रहेको सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला देहीचाँद यही कार्तिक 26 गते लाग्ने भएको छ। हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन निउसेडी मेला लाग्ने गर्दछ। उग्रतारा क्षेत्र विकास समितिको बैठकले उग्रतारा मेला देहीचाँद कार्तिक 25 गते रतेडी र 26 गते निउसेडी लाग्ने निर्णय गरेको हो। छडचोडा दुमडा र जिलुरा भ्राण भण्डार रहेको उग्रतारा मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान देउरो आएपछि दिउँसिडी मेला सुरु हुने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ। डडेलधुरा सदरमुकामबाट 4 किलोमिटर टाढा अमरगढी नगरपालिका 8 महाकाली राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थी पूजा आराधना गर्न पुग्ने गर्दछन्। त्यही जातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरू हरेक वर्ष पुग्ने गरेको मेला व्यवस्थापन समितिका संयोजक लोकबहादुर पालले बताउनुभयो। धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण कार्यमा सहयोग पुर्याउने उद्देश्यले कञ्चनपुरमा पनि तदर्थ समिति गठन गरिएको छ। आज जिल्ला समन्वय समिति कञ्चनपुरमा आयोजित एक कार्यक्रमका बीच समाजसेवी दीपक कुमार चालिसेको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको हो। सो समितिमा पूर्व क्रिकेट खेलाडीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको प्रतिनिधित्व रहेको छ। आज गठित सो तदर्थ समितिमा सह संयोजक करण पाल, कोषाध्यक्ष सरकारी महासङ्घ कञ्चनपुरका उपाध्यक्ष लक्ष्मी बोहरा चयन हुनुभएको छ। त्यसै गरी उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सदस्य सचिव रहने जनाइएको छ। सदस्यहरूमा नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थी, उत्तम विष्ट, प्रभुनिधि पन्त, मदन चन्द, अशोक नाथ, महेश पौडेल, नेपाल क्रिकेट संज्ञानका केन्द्रीय सदस्य वीरेन्द्र चन्द, प्रदीप पन्त रहेका छन्। अवगठित तदर्थ समितिले रङ्गशाला निर्माण गर्नका लागि रकम सङ्कलन मात्रै नगरी यस क्षेत्रका खेलाडीहरूलाई समेत अन्तर्राष्ट्रिय रङ्गशालासम्म पुर्याउनका लागि सहयोग गर्ने धुर्मुस सुन्तली फाउन्डेसनका प्रतिनिधिहरूले बताएका छन्। समिति गठन गर्न आयोजित कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख भैरव तामाङले धुर्मुस सुन्तली फाउन्डेसनले गरिरहेका कामबारे जानकारी सबैलाई भएको बताउँदै यो पवित्र अभियानमा आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइएको छ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु विभूतिनी भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तजनले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन्। विष्णु क्षीरसागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता मांगलिक कार्य नगरिने परम्परा छ। यस समयमा खोला नदीनालामा बाढी पहिरो आउने सर्प जस्ता जीवको भएका कारण यात्रा नगर्नु शुभ मानिन्छ। हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फुलमालाले सजाएर विवाह गरिन्छ। तुलसी विष्णु प्रिय भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो। तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निङ्गालाको लिङ्गको गाडेर विधिपूर्वक पूजा गरिन्छ। कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ। संसदको सार्वजनिक लेखा समितिले सिमेन्टका लागि तोकिएको नयाँ मापदण्डले गुणस्तर घट्ने भन्दै चासो व्यक्त गरेको छ। नेपाल गुणस्तर परिषदको सिमेन्ट उत्पादनमा प्रयोग हुने रसायनको मात्रामा पुनरावलोकन गरेपछि गुणस्तर घट्ने भन्दै लेखा समितिले चासो देखाएको हो। केही दिन अघि उद्योग मन्त्रीको अध्यक्षतामा बसेको परिषदको बैठकले ओपिसी सिमेन्टमा अघुलनशील पदार्थ आइआरको मात्रा 2-4 र म्याग्नेसियम अक्साइडको मात्रा 5-6 ग्राममा पनि मापदण्ड पुग्ने निर्णय लिएको थियो। म्याग्नेसियमको मात्रा जति थोरै भयो त्यति नै सिमेन्टको गुणस्तर राम्रो मानिन्छ। परिषदले 2055 सालमा तय गरेको म्याग्नेसियमको मात्रालाई परिवर्तन गरेर नयाँ मापदण्ड बनाउन लागि हो। यस विषयमा समितिले नाप्तोल विभागका अधिकारी र विज्ञसँग छलफल गर्ने जनाइएको छ। अब खेल खबर। लिटिल फ्लावर स्कुल कैलालीको धनगढीमा जारी निष्ठ कलेज लिटिल फ्लावर प्रिमियर लिगको चौथो संस्करणको सेमी फाइनलमा पुगेको छ। संस्कार क्रिकेट एकाडेमीको आयोजनामा सङ्घीय वर्ग इकाइ कार्यालयको खेल मैदानमा आज भएको पहिलो क्वार्टर फाइनलमा भक्तपुर निष्ठ स्कुललाई 2 विकेटले हराउँदै लिटिल फ्लावर अन्तिम चारमा पुगेको हो। भक्तपुर निष्ठ स्कुलले दिएको 104 रनको लक्ष्य लिटिल फ्लावरले 8 विकेटको क्षतिमा निर्धारित ओभर सकिन 3 बल पहिले नै पुरा गरेको हो। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। कञ्चनपुरमा सिमानाकामै भारतीय प्रधानमन्त्री मोदीको पुतला जलाइयो। भारतीय सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साबारे देशैभर विरोध प्रदर्शन। राष्ट्रिय जनगणना 2078 तयारी सन्दर्भमा आज जिल्ला स्तरीय गोष्ठी कञ्चनपुरमा सम्पन्न। डडेलधुरामा लाग्ने प्रसिद्ध देहीजात मेला यही कार्तिक 26 गते लाग्ने। डाक्टर केसीको सत्याग्रहको समर्थनमा दबाव र्याली। सार्वजनिक लेखा समितिद्वारा सिमेन्टका लागि तोकिएको नयाँ मापदण्डबारे चासो व्यक्त। र लिटिल फ्लावर कैलालीको धनगढीमा जारी एलपिएल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश। हवस् त समाचार बुलेटिन सकिन्छ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओचाजीलाई विशेष धन्यवाद दिँदै म समाचार प्रस्तुता ओम प्रकाश पनि बिदा हुन्छु। हवस् त नमस्कार।